नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहरूसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। मंगसिरमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। मंगसिर 10 र 21 गते गरी दुई चरणमा हुने चुनावको पहिलो चरणका लागि मनोनयनको काम पनि सकिएको छ। मंगसिर 10 मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र 74 निर्वाचन क्षेत्रमा प्रदेश सभाको चुनाव हुँदैछ। निर्वाचन आयोगका अनुसार पहिलो चरणको चुनावमा प्रतिनिधि सभा र प्रदेशसभामा 700 जना उम्मेद्वार चुनावी मैदानमा छन्, जसमा महिला उम्मेद्वार भने ज्यादै न्यून अर्थात 5% हाराहारीमा छन्। अझ ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले प्रत्यक्षमा महिलालाई टिकट दिन कन्जुस्याई गरेका छन्। नेपाली कांग्रेसले प्रतिनिधि सभामा 2 जना महिलालाई, नेकपा माओवादी केन्द्रले 1 जनालाई मात्रै उम्मेद्वार बनाएका छन्। नेकपा एमाले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा 1 जना पनि महिला उम्मेद्वार उठाएको छैन। नेपालको संविधानले 33% महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ। पहिलो चरणको चुनावमा महिलाको सरदर उम्मेद्वारी 5% हाराहारीमा मात्र भएपछि महिला नेत्रीहरू दल र शीर्ष नेताप्रति आक्रोशित भएका छन्। अन्तर्पार्टी महिला सञ्जालले त महिला उम्मेद्वारको संख्या बढ़ाउन माग गर्दै दलहरूलाई दबाव पनि दिन थालेको छ। 1 महिना अघि सकिएको स्थानीय तह चुनावमा बाध्यात्मक व्यवस्थाका कारण 50% महिला उम्मेद्वार उठाउन तयार भएका दलहरूले प्रतिनिधि सभा र प्रदेश सभामा भने किन महिलालाई प्रत्यक्षमा उठाएनन्? महिला उम्मेद्वार हुन नसक्नुको कारण के हो? आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हामीसित यति बेला हुनुहुन्छ अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष तथा कांग्रेस नेत्री उमा रेग्मी। स्वागत छ तपाईँलाई उज्यालोमा।
धन्यवाद।
के गर्दै हुनुहुन्छ?
ठिकै छ, अब यही राजनीतिक सबै कुरा गरेको महिलाहरूको बारेमा, महिलाको हकहितको बारेमा दलहरूलाई प्रेसर गर्ने, महिलाहरूलाई सकेको टिकट दिलाउन कोसिस गर्ने त्यो काम गर्दैछ।
पछिल्ला केही दिनदेखि सञ्चार माध्यममा हेऱ्यौँ भने पनि तपाईँ धेरै आइरहनु भएको छ कि महिला प्रतिनिधित्व चाहिँ सुनिश्चित भएन, हामीले चाहिँ थोरै टिकट पायौँ, महिलाहरूले थोरै मात्रै महिलाले टिकट पाए भनेर सबै दलका नेताहरूलाई चाहिँ तपाईँले दबाव पनि दिइरहनु भएको छ नि, यो स्थिति चाहिँ किन आयो?
धन्यवाद। किनकि अब कुरा मुख्य कुरा के हो भने आरक्षण भनेको त केही समयको लागि हो, सधैँको निमित्त आरक्षण होइन। र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जुन मिश्रित निर्वाचन प्रणाली छ त्यसमा पनि सधैँ रहिरहने होइन, त्यो प्रणाली पनि सधैँ राखिरहने होइन। तर महिलाहरूलाई के अरे एकचोटि समानुपातिकमा राखेर आरक्षण दिएर अर्को पटक त उसलाई चाहिँ सक्षम भइसकेको हुन्छ। एक कार्य अवधि सकिँदा त 4 वर्षको टर्म सकिँदा ऊ धेरै कुरा उसले बुझिसकेको हुन्छ र सक्षम भइसकेको हुन्छ र उनलाई टिकट दिन त्यसपछि कम्पिटिसनमा जान दिनुपर्छ। जो महिला नसक्ने छन् उनलाई पनि कम्पिटिसनमा जान दिनुपर्छ। तर हामी हाम्रो माग के थियो भने पहिल्यै महिलाहरूलाई दुईटै कुरा गर्ने, एकातिर यो मिश्रित प्रणाली भएको हुनाले समानुपातिक पनि ठिक छ, अर्कोतिर साथसाथै महिला बीचमा कम्पिटिसन गर्ने गरी क्षेत्र आरक्षण गरौँ। महिला बीचको क्षेत्र आरक्षण गर्यो भने जो महिला पनि कन्टेस्टमा नि गयो, जो आए पनि महिला होइन भने तेस्रो विकल्प के गर्ने भने टिकटको आरक्षण हुनु पर्यो, कम्तीमा टिकट चाहिने पार्टीले दिनु पर्यो
भने प्रत्यक्षमा पनि
प्रत्यक्षमा टिकट दिनु पर्यो। आरक्षण नहुँदा त टिकट दिइएन। जस्तै तपाईँ मेरै कुरा गर्नुहुन्छ भने 2048 सालमा म कहिले पनि खुट्टा नटेकेको ठाउँमा पर्वत क्षेत्र नम्बर 2 म चितवनमा बसेको मान्छे, चितवनमा हुर्केको मान्छे, गोर्खामा जन्मेको मान्छे हुँ। पर्वतको क्षेत्र नम्बर 2मा पार्टीले एकैचोटि मलाई निर्णय गर्यो। म पार्टीको निर्णयलाई त्यति बेला 5% महिलाहरूलाई टिकट मात्रै दिने प्रावधान थियो 47 को संविधान।
त्यतिखेर त अहिलेको जस्तो समानुपातिक व्यवस्था
थिएन। जम्मा 5% महिलाहरूलाई टिकट मात्रै दिने प्रावधान थियो। त्यही प्रावधान अन्तर्गत मैले त्यो टिकट पाएको थिएँ र म गएँ। म लेक्चरर थिएँ, क्याम्पसमा पढाउँथे, सबै कुरा छोडेर म चाहिँ नि राइनम दिएर म चुनाव लड्न गएँ। गइसकेपछि चुनाव जितेर आएँ, किनभने म विद्यार्थी कालदेखि नै स्टुडेन्ट युनियनको चुनाव लड्थेँ, सबै गरेका थिए, मैले जितेर आएँ, अरू साथीहरूले पनि जितेर आउनु भनेपछि एक पाटो त्यस्तो गर्ने महिलाहरूलाई चुनाव लड्न दिनुपर्छ। अरू लड्ने भनेको त महिला र पुरुषको बीचमा लड्ने होइन नि त, सिद्धान्तको बीचमा लड्ने हो, पार्टीको बीचमा लड्ने हो, महिला पनि पार्टीको संगठन लड्ने हो, पुरुष पनि संगठन लड्ने हो। अलिकति चाहिँ नि थोरै धेरै प्रभाव होला, पुरुषहरूले हाइवे गर्ने भएको हुनाले बढी प्रभाव हुन्छ भन्ने सोच्ने हो भने महिलाले पनि महिला धेरै महिलाहरूको सहानुभूति हुन्छ। म 48 सालकै कुरा गर्न चाहन्छु, मेरै चुनावको कुरा गर्न चाहन्छु। मेरो निर्वाचनमा काङ्ग्रेसको महत्वपूर्ण भोट भएको ठाउँमा, भोट पकेट भोट भएको ठाउँको 5 बक्सा के मेरो चाहिँ बुथ क्याप्चर गरेर एमाले लगे। लगिसकेपछि मेरा साथीहरूले के भन्नुभयो भने छोडिदिनु, तपाईँलाई पर्वतको थाहै छैन, भोट त गर्नै पर्दैन, तपाईँ छोडिदिनुहोस् भने। तर म क्याम्पेनिङ गर्दा कुन काङ्ग्रेसको महिला कुन न काङ्ग्रेसको महिला म चिन्दैनथे पनि, म त्यो डिस्क्रिमिनेसन राख्दैनथे पनि। त्यस कारणले म थाई लेक्चरर थिएँ, त्यो छोडेर गए थिएँ। उहाँहरूलाई भने मेलापात पधेरा जहाँ दिदीबहिनीहरू भेटिनु गयो उहाँहरूलाई मैले भने म जागिर गर्थेँ, लेक्चरर गर्थेँ, सबै छोडेर महिलाको उत्थानका निमित्त, महिलाहरूलाई अधिकार दिलाउनको निमित्त म सबै छोडेर आएको। मेरो व्यक्तिगत हिसाबले 20,000 कमाउँथे महिनाको, त्यति बेलाको 20,000 धेरै नै हो, महिनाको 20,000 कमाउँथे, मलाई पर्सनली त हुन्थ्यो, तर महिला उत्थान हामीले गर्नुपर्छ भन्ने मानसिकताका साथ हामी चाहिँ के अरे म चाहिँ चुनाव लड्न आएको। त्यस कारण तपाईँ कुन पार्टीमा हुनुहुन्छ के गर्नुहुन्छ मलाई थाहा छैन, तर मैले बनाएको कानुन, मैले जे बनाउला त्यो मैले बनाएको कानुन चाहिँ नि भोलि चाहिँ कङ्ग्रेस, म कङ्ग्रेसमा हो भने कङ्ग्रेसको महिलालाई मात्रै काम लाग्ने त होइन, त्यो त सबै महिलाहरूलाई, तमाम नेपालका महिलाहरूलाई काम लाग्ने हो भने मैले उहाँहरूलाई कन्भिन्स गराएँ। र अन्तिममा त्यसरी बुथ क्याप्चर हुँदा पनि अरू पार्टीको महिलाहरूले के भन्यो भने तपाईँ हामीलाई धेरै नभेट्नुहोस्, भेट्यो भने घरकाले भोट हाल्न पठाउँदैन तपाईँलाई देला भनेर, त्यस कारणले हामीले जानेका छौँ बुझ्यौँ भनेका थिए। अरू विभिन्न पार्टीको महिलाहरूले भोट हालेर मैले चाहिँ हालेछन् र मैले चुनाव
जित्यो।
त्यो मैले प्रसङ्ग किन जोड्न खोजेको भने पुरुषहरूलाई के लाग्छ भने हामी सामदाम दण्ड भेद धुन्दान डाङडुङ गरेर जित्छौँ भन्ने लाग्यो होला, के कान प्रभाव छ भनेर लाग्यो होला। त्यो मात्रै होइन, महिलाहरूमा एउटा एकदम अहिले पनि पितृसत्तात्मक सोच छ, हरेक घरदेखि लिएर समाजदेखि लिएर राजनीतिकर्मी महिलाहरू पनि हरेक ठाउँमा चाहिँ नि थोर बहुत जातै हिंसा छ महिलामाथि। त्यस कारणले महिलाहरूको सहानुभूति छ महिलामाथि, महिला उम्मेद्वार भएर जाँदा महिलाले चाहिँ नि सहानुभूति पाएर अहिले त सामाजिक मान्छेहरूले पनि असल मान्छेहरूले सोच विचार गरेर महिलालाई पठायो भने करप्सन कम हुन्छ होइन, भ्रष्टाचार कम हुन्छ भनेर पनि भोट हाल्छ महिलालाई। चाहिँ महिलाले पनि जुनसुकै पार्टीको जाओस् महिला जाओस् हाम्रो अधिकारको बारेमा बोल्छ उसले भन्ने हिसाबले पनि भोट हाल्छ। त्यस कारणले पुरुषहरूलाई के लाग्छ भने हामी मात्रै धेरै भोट ल्याउने हो भन्ने लाग्ला, त्यो होइन। आज देशको जनसङ्ख्या पनि महिलाको धेरै छ, किनभने धेरै बाहिर विदेशमा कामको खोजीमा पुरुष युवाहरू नै धेरै जानु भएको छ, त्यसले गर्दा आज गाउँमा के सबै काम चाहिँ नि महिलाले धान्नु परेको छ, कृषिदेखि लिएर घरभित्रको कामदेखि लिएर सारा चिज महिलाले धान्नु परेको छ। त्यस कारणले गर्दाखेरि महिलाहरूले को भोट ब्याङ्क हो, महिलाहरू भोट धेरै पनि छ, त्यस कारणले महिला उम्मेद्वार दियो भने महिलाहरू बुझ्छन् जान्दछन्, कम्तीमा चाहिँ न्युट्रल पनि त हुन्छ नि, न्युट्रलहरू पार्टीको एकदम डिभोटेड कार्यकर्ता त लाग्दैन होइन, काङ्ग्रेसको डिभोटेडले काङ्ग्रेसलाई नै भोट हाल्छ, एमालेको डिभोटेडले एमालेलाई नै भोट हाल्छ, माओवादीको डिभोटेडले माओवादीलाई भोट हाल्छ। तर जो न्युट्रल छन् ती न्युट्रल महिलाहरूले चाहिँ पाए भने, महिला उम्मेद्वार पाए पक्का महिला उम्मेद्वारलाई भोट हाल्छ, यो कुरा नेताहरूले बुझ्नु भएको छ।
तर बुझाउन सक्नु भएन सर, तपाईँले हेर्नु भने
बुझाएको बुझाइ हो, तर
तपाईँकै पार्टीको कुरा गर्यौँ भने प्रतिनिधि सभामा जम्मा 2 मात्र
छ, प्रदेश सभामा
2-4
हामीले बुझाउँदा बुझाउँदै पनि त्यो टिकट बाँड्ने ठाउँमा महिला पनि हुनुहुन्छ, तराईका 2 महिला हुनुहुन्छ, एउटा कोषाध्यक्ष वर्तमान सीता देवी यादव, एउटा चित्रलेखा यादव पूर्व कोषाध्यक्ष, 2 महिला हुनुहुन्छ। तर पनि चाहिँ त्यहाँ केही प्रभावशाली पुरुष युवा नेताहरूले उहाँहरूले चाहिँ नि त्यसको छानबिन यताउता काम गर्नुहुन्छ। त्यस कारणले महिलालाई भन्दा महिलालाई कमजोरै होइन, जित्दैनन् महिलाहरू भन्ने दृष्टिकोण छ। त्यो कारणले हरेक पार्टीमा, हाम्रो पार्टीमा मात्रै होइन हर पार्टीमा, यस्तो एमाले त एउटा पनि दिएन,
प्रत्यक्षमा
छैन। अब माओवादीले हिजो 40% महिलाहरूलाई बन्दुक बोकायो, अनि त्यो युद्धको मोर्चामा चाहिँ नि लड्न सक्ने, आज राज्य सत्तामा महिलाहरूले चाहिँ नि आउन नसक्ने, चुनाव लड्न नसक्ने, ब्यालेटमा लड्न नसक्ने, बुलेटमा मात्रै लड्न सक्ने, यो आकलन पनि भयंकर गलत आकलन हो। त्यस कारणले माओवादीहरूले नि महिलालाई वास्तवमा प्रयोग गरेको जस्तो देखियो। र हामी पनि पञ्चायत कालदेखि नै जेएनएल गरेर नेपाली काङ्ग्रेसको महिलाहरू संगठनमा काम गरेका धेरै महिलाहरू छन्। त्यो महिलाहरूलाई अवमूल्यन, टिकट नदिएर, प्रत्यक्षमा नदिएर अवमूल्यन भएको छ कि महिला सक्दैनन् भन्ने फिलिङ भयो। सक्छु, दिनुहोस्, म चुनाव लड्छु, बरु पैसा पनि दिनु पर्दैन, सबै म म्यानेज गर्छु भनेर आएका महिलाले पनि अझै टिकट पाइरहेको अवस्था छैन। त्यस कारणले यो टिकट नदिनु, प्रत्यक्षमा नलड्नु भनेको, नलडाउनु भनेको सधैँ सक्षम हुनबाट वञ्चित गरौँ। चुनाव लड्नु र नलड्नुमा धेरै फरक पर्छ। मैले दुईटा पार्लियामेन्टको चुनाव लडेको छु। मैले 48 सालमा लडे जितेँ, 51 सालमा पार्टीभित्र बागी विद्रोही सारा बिहोर्नु पर्यो, जसले गर्दाखेरि काङ्ग्रेसको 4500 भोट मेरो भएको बाघ चाहिँ काङ्ग्रेसले फालिदिएर भोलिपल्ट काङ्ग्रेसले एमालेलाई क्याप्चर गरेर जिताइदिएको, त्यो काङ्ग्रेसको विद्रोह विग्रहको बेला थियो। त्यस कारणले गर्दा हारे पनि, त्यस कारणले महिलालाई चुनाव लड्यो भने एउटा छुट्टै किसिमको अनुभव हुन्छ, छुट्टै किसिमको कन्फिडेन्सी हुन्छ आफूलाई, मन लडेर आएको, म सधैँ चाहिने दया कृपाले गर्ने होइन, फेरि सधैँ गरिरहने पनि होइन, इम्पावर गर्ने अनि उहाँहरूलाई मैदानमा लड्न पठाइदिने, अनि जो सक्षम हुन सके होइन पछाडि पछाडि त्यसलाई लिएर आउने, फेरि चाहिने समानुपातिकमा मनोनित गरेर तिनीहरूलाई लिएर आउने, तिनीहरू पनि इम्पावर भएपछि फेरि मैदानमा पठाइदिने। यो चक्र गर्यो भने सधैँका निमित्त आरक्षण दिनु पनि होइन, यो गर्यो भने महिलाहरू सक्षम हुन्छन्, विशेष अनुभव हुन्छ, महिलाहरू लडेर आउँछन्, जितेर आउन सक्छन्, कन्फिडेन्सी बढ्छ, आत्मविश्वास बढ्छ, हुन्छ। तर अब एबिलिटी एन्ड क्यापेसिटी इज नथिङ इफ देयर इज नो अपर्च्युनिटी, होइन, जहाँ अवसर छैन उसको कति खुबी छ भनेर कसरी थाहा पाइन्छ। बौद्धली व्यवस्था अरू सबै ठिक छ, तर पार्टीले जतिसुकै खुबी भएको, जतिसुकै योगदान गरेको, जतिसुकै पिपुलले चाहेको व्यक्ति भए नि यदि पार्टीले टिकट दिएन भने स्वतन्त्र उठेर उसले जित्न सक्दैन।
तर प्रत्यक्षमा नपाए पनि धेरै महिलाले चाहिँ समानुपातिकमा पाइरहनु भएको छ टिकट। हामीले निर्वाचन आयोगमा दलहरूले, काङ्ग्रेस, एमाले, माओवादी सबै दलहरूले पेस गरेकै सूची हेर्यौँ भने पनि महिलाको धेरै देख्छौ।
कारण किन हो भने उहाँ के अरे क्षेत्रबाट, नगरबाट सिफारिस हुने बेला हुन्छ, अनि तपाईँ त समानुपातिकमा बस्नु, समानुपातिक शैल हुन्छ, समानुपातिकमा बस्नु, समानुपातिको सिट जति नै हुन्छ तपाईँ प्रत्यक्षमा नजानु, त्यहीँ काट्न कोसिस हुन्छ, त्यहाँबाट क्षेत्रमा गए त्यही भनिन्छ, त्यहीँ तपाईँ समान पात्यो हो क्या अरे, पाइहाल्ने हो कि नलडिकन भन्ने पनि लाग्छ महिलालाई, त्यहीँ काट्ने कोसिस हुन्छ, जिल्लामा त्यहीँ काट्ने र केन्द्रमा आएर नि महिलाहरू समानुपातिकमा जाने हुन्, प्रत्यक्ष लड्ने होइनन् भन्ने मानसिकता, योले गर्दाखेरि चाहिँ नि समानुपातिकमा धेरै महिलाहरू छन्, होइन समानुपातिकमै। त्यो गर्दा महिला समानुपातिकमा भयो भनेर मैले विरोध गरेको होइन, तर कुरा के छ भने जबसम्म उनीहरूले चुनाव प्रत्यक्ष रूपमा लड्दैनन्, एकचोटि इम्पावर भइसकेपछि फेरि समानुपातिकमा रिपोर्ट भएर चुनाव लड्दैनन् तबसम्म चाहिँ उनलाई त्यो अनुभव पनि प्राप्त हुँदैन र आत्मविश्वास पनि हुँदैन र कम्पिटिसनमा जाने फिलिङ पनि हुँदैन। त्यसले गर्दाखेरि समानुपातिकमा महिलाहरू पनि बस्नुपर्छ तर प्रत्यक्षमा पनि लड्नुपर्छ भन्ने हाम्रो धारणा हो। जो लड्छु भनेर हिम्मत गरेर आउनुभएको छ उहाँहरूलाई टिकट दिनुपर्छ। क्षेत्रै नभए त काँडा दिन, मेरो चितवनमा 3 नम्बर क्षेत्रमा अस्ति भर्खर हामीले एलायन्स गरेर प्रचण्डको छोरीलाई रेणु दाहाललाई जिताए,
मेयरमा
आफ्नो पार्टीको सियर जित्ने ठाउँमा ऊ आफ्नो पार्टीको मान्छेको टिकट कोसेर, अब त्यो राष्ट्रिय एलायन्स थियो, अहिले कसलाई समर्थन गर्नुपर्ने हो, या राप्रपाको विक्रम पाण्डेलाई गर्नुपर्ने हो, या प्रचण्ड लड्न जाँदैछन्, कसलाई के गर्ने, सबै त्यो क्षेत्रै तहस नहस भएर अन्यलको अवस्था छ।
यो कारण यो टिकट नपाउनुको कारणमा चाहिँ यो तालमेल गठबन्धन बनेको छ नि, यो गठबन्धनले पनि हो कि जस्तो लाग्छ?
तालमेलले नै अलिकति हो, तालमेलले नै महिलाहरूकै बाटामा तालमेल र ती टिकट खोसिने तालमेल गर्नुपर्ने अवस्था छ। तर त्यो मात्रै कारण होइन, त्यो मानसिकता हो, पितृसत्ता हो, अझै पार्टी हरेक पार्टीमा पितृसत्तात्मक सोचको हाबीमा महिलाले गर्न सक्दैनन्, लड्न सक्दैनन्, जित्दैनन् अरे। महिला भने पछि हार्छन्, महिला लड्ने त होइन नि त, पार्टी लड्ने हो, सिद्धान्त लड्ने हो, संगठन लड्ने हो होइन, र मैलै हुना कारणले हार्छ भन्ने मलाई लाग्दैन, त्यो चाहिँ मलाई लाग्दैन। त्यस कारणले गर्दा हो पुरुषहरूले जस्तो आर्थिक पहुँच धेरै नहोला महिलाको, तर चुनाव त जित्न सक्छ नि। म खुट्टै नटेका ठाउँमा 48 सालमा गएर जितेर आएको छु मैले।
अब अहिले हामीले उम्मेद्वार उठेको देख्यौँ भने चाहिँ जुन रेसियोमा उम्मेद्वारहरू उठिरहनु भएको छ त्यो हुँदाखेरि चाहिँ त आउँदो प्रतिनिधि सभा अथवा प्रदेश सभामा महिलाहरूको समानुपातिक सहभागिता पनि त नहुने भयो नि त। अब समानुपातिक तर्फबाट त होला, तर प्रत्यक्षबाट त महिलाहरू नै कम भइसकेपछि त पुरुषको दाँजोमा महिलाहरू त निकै कम हुनुहुन्छ नि।
होइन होइन, त्यो क्षतिपूर्ति संविधानमा के व्यवस्था छ भने क्षतिपूर्ति दिएर यदि चाहिँ नि प्रतिनिधि सभामा प्रत्यक्षमा टिकट दिनु भएन र महिलाहरू प्रत्यक्षबाट चुनिएर आउन सकेनन् भने समानुपातिकबाट जो पुरुषले पाउने कोटा हो पुरुषको कोटा काटेर भए क्षतिपूर्ति गरेर भए पनि 33% पुर्याउनै पर्छ। त्यस कारणले 33% सुनिश्चितै छ, दिनै पर्छ भने पुरुष पनि समानुपातिकबाट नआइ नहुने व्यक्तित्व भोलि छुट्ला। अहिले महिलालाई टिकट दिए त केही महिला जितेर आइहाल्छन्, त्यसमा अलिकति कमी भइहाल्छ, अनि पुरुष पनि समानुपातिकबाट आउनै पर्ने नआइ नहुने नेताहरू पनि बस्या होला, उहाँहरू पनि छुट्छ। यो कुरो पनि हेक्का राख्नुपर्ने हो दलहरू, त्यसो भएको हुँदा त्यो कुराको हिक्का राखिएको छैन। 33% त एट एनी कस्ट पार्टीले पुर्याउनु पर्छ, पुर्याएन भने संविधानमा भएको व्यवस्था यदि पार्टीहरूले पुर्याएन भने हामी कोर्टमा जान्छौँ, कोर्टमा गयो भने पनि कुनै पनि हालतमा चाहिँ नि फेरि कोर्टले फैसला गर्छ, फेरि दलहरूले काटेर पनि दिनुपर्छ, त्यो अनिवार्यता छ। यो बुझ्दा बुझ्दै पनि टिकट दिइरहेको अवस्था छैन। प्रदेशमा नि कैयौँ महिला साथीहरूले टिकट मागिरहेछ, मागिरहँदाखेरि त दिँदा हुन्छ नि त, टिकट नदिने अब उनीहरूलाई पनि समानुपातिकमै राखिदिने। प्रदेशमा त कतिजना धेरै समानुपातिक आउँछ, सङ्घमा नि कतिजनाले समानुपातिक पाउँछ, त्यस कारणले सबै महिलाले समानुपातिकै पाउँछ भन्ने कुरा पनि छैन। र प्रत्यक्षमा सबलाई समानुपातिकमा हालिदियो भने अनि महिला फेरि चाहिँ नि अवसरबाट वञ्चित, थोरै मान्छेले मात्रै समानुपातिकबाट पाउँछ अनि अवसरबाट वञ्चित हुन्छ, खुबी भएका महिलाहरू पनि अवसरबाट वञ्चित हुन्छन्। त्यस कारणले दलहरूले अहिले टेबल टेबलमा कुरा भइरहेछ। अस्ति जो चाहिँ नि पहिलो चरणको निर्वाचनमा जम्मा 5% मात्रै महिलालाई टिकट दिनुभयो सबै पार्टीको दलहरूलाई, म के भन्न चाहन्छु यही मिडिया मार्फत भने उहाँहरूले कुनै पनि हालतमा टेबल बसेर कलम चलाइरहनु भएको छ, महिलाहरूलाई के अरे चाहिँ प्रत्यक्षमा लड्न चाहना गरेको, आँट गरेको, हिम्मत गरेको महिलाहरूलाई प्रदेशमा होस् वा संघमा होस् टिकट दिनुपर्छ भन्ने हाम्रो जोरदार माग छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी आउँदो मंगिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ धेरै महिला उम्मेद्वारले अवसर नपाएको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष तथा कांग्रेस नेत्री उमा रेग्मी, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी आउँदो मंगिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ धेरै महिला उम्मेद्वारले अवसर नपाएको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। मंगिर 10 हुने पहिलो चरणको चुनावमा प्रत्यक्षतर्फ 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र 74 निर्वाचन क्षेत्रमा प्रदेश सभाको चुनाव हुँदैछ।
आयोगका अनुसार पहिलो चरणको चुनावमा प्रतिनिधि सभा र प्रदेशसभामा 700 जना उम्मेद्वार मैदानमा छन्, जसमा महिला उम्मेद्वार 5% मात्रै छन्। यस्तो स्थिति किन आयो र महिला सहभागिता किन हुन सकेन भनेर हामी यसै विषयमा अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष तथा कांग्रेस नेत्री उमा रेग्मीसँगको कुराकानी अब अघि बढाउँदैछौं। फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
हस् धन्यवाद।
अघि अलि कति हामीले किन सहभागिता हुन सकेन भन्ने विषयमा कुरा गर्यौं। अब यो महिलाहरू चाहिँ प्रत्यक्षमा उठ्दा र समानुपातिकमा उठ्दाको भिन्नता चाहिँ के भयो, के फरक छ र फरक त छैन नि, दुवै सांसदै हुने हो।
एकदम धन्यवाद। तर अब के छ भने त्यो हाउसमा पनि प्रत्यक्ष र समानुपातिक बीचमा विभेद छ।
संविधान कानूनले त विभेद गरेको
छैन, त्यसले कानूनले विभेद गरेको छैन। तर के छ भने बजेटको बाँडफाँडको बारेमा नि अलिकति पहुँच चाहिँ बजेटमा पहुँच पनि प्रत्यक्षको बढ्दा छ, समानुपातिकको कम छ र समानुपातिकलाई हेर्ने दृष्टिकोणमा थोरै फरक छ। र सधैँ समानुपातिकमा भयो भने महिलाहरूको त्यो क्षमताको अभिवृद्धि पनि हुँदैन,
सशक्तिकरणको
कुरा हुँदैन। किनभने जनतामा गइसकेपछि होइन जनताका सुख दुःख उनीहरूका के अरे चाहिँ नि आवश्यकताहरू वास्तविकताहरू धेरै कुराको ज्ञान हुन्छ होइन, मुलुक कस्तो रहेछ, के गर्नुपर्ने, कुन वर्ग कस्तो अवस्थामा छ, सब कुरा ज्ञान हुन्छ। अब समानुपातिकमा जाँदा पार्टीले टिकट दिने हो, अब देशभरिको भोट लिएर पार्टीले मनोनयन गर्ने हो, त्यो गरेर एकचोटि पनि पिपुलमा नगइकन समानुपातिकमा मात्रै बसिरहँदा वास्तविक हाउसको त अनुभव हुन्छ नै, तर वास्तवमा ग्रासरुटको अनुभव हुँदैन, जनताको अनुभव हुँदैन। जनताको प्रतिनिधि हुँ भन्ने अनि जनताकै कुरा पीर मर्का अवस्था त्यो कुरै थाहा नपाएर आखिर जनप्रतिनिधि त समानुपातिकको पनि हो, जनप्रतिनिधि त प्रत्यक्षको पनि हो। त्यसकारणले राज्य सत्ताका कुरा, हाउसको कुरा, बिलहरू पास गर्ने कुरा, ती कुरा त समान हुन्छन् नै, तर जनताको प्रतिनिधि भएर जनताकै कुरा थाहा पाइएन भने त्यो पनि एकदमै अधुरो हुन्छ। त्यस कारणले वास्तवमा कहिले समानुपातिकमा जाने हुन्न, होइन समानुपातिकमा जाने त्यसपछि चाहिँ प्रत्यक्षमा जानुपर्छ, प्रत्यक्षमा लड्नुपर्छ। जबसम्म खारिँदैन नि तपाईँको ढुङ्गा, खोलाको ढुङ्गा ढुङ्गै रहन्छ, जबसम्म त्यो खारिए पानीमा बग्दै 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 गएर बेसै खारिसकेपछि त्यो सिङ्गमरमर बन्छ। त्यस कारणले ढुङ्गा बन्ने कि सिङ्गमरमर बन्ने, यदि चाहिँ सधैँ त्यसमा रहियो भने त्यो ढुङ्गै हुन्छ, तर खारिएर जति चाहिने चुनाव लड्दै गयो, जति अनुभव, जीवन पद्धति भनेको नि, जीवन भनेको नि एउटा अनुभवहरूको सङ्गालो त जीवन हो नि, जीवनको अर्थ पनि धेरै अनुभवहरूको सङ्गालो हो। त्यस कारणले त्यो अनुभव लिनुपर्छ, प्रत्यक्ष निर्वाचनको अनुभव लिनुपर्छ र म जनप्रतिनिधि हुँ भन्ने आफूलाई अविश्वास पनि हुनु, आत्मविश्वास पनि हुनु, मैले पनि चुनाव लडेको हुँ, म जनप्रतिनिधि हुँ भनेर चाहिने भन्ने त्यो आत्मविश्वास र त्यो प्रणालीबाट बल्ल काम गर्न सकिन्छ। समानुपातिक मात्रै भएर काम गर्न जाँदा जनताले नि प्रत्यक्षसँग जति आफ्ना कुराहरू राखिरहेको हुन्छ समानुपातिकसँग, त्यति जनता पनि धेरै सम्पर्कमा समानुपातिकसँग हुँदैन। त्यस कारणले त्यो वास्तविक जनप्रतिनिधि हुनलाई निर्वाचन लड्नै पर्छ।
अब हामीले कुरा गर्यौँ भने त स्थानीय तह चुनाव असोजमा मात्रै सकिएको थियो, दुई नम्बर प्रदेशको होइन, अरू अलि अगाडि नै भएको थियो। त्यो चुनावमा हेऱ्यौँ भने दलहरूले बाध्यात्मक व्यवस्था थियो जसका कारणले 50% उम्मेद्वार उठाएका थिए महिला, होइन त्यो अनुसार प्रतिनिधित्व पनि भएको छ महिलाहरूको, तर प्रतिनिधि सभा र प्रदेशसभामा चाहिँ त्यो अनुसार उम्मेद्वार उठाएनन्। भनेपछि त दलहरूलाई पनि त बाध्यात्मक कानुनी व्यवस्था नै गराउनु पर्ने रहेछ होइन, यो समानुपातिक सहभागिताको लागि।
एकदम तपाईँले सही कुरा भन्नुभयो। अब त्यसमा पनि तपाईँको चाहिँ नि पहिला चारजना के अरेमा दुईजना सदस्यमा दुईजना महिला भन्ने मात्रै थियो, पछि नेपाल महिला संघको केन्द्रीय अध्यक्ष पनि हो म, अध्यक्षको हैसियतले मैले माओवादी एमालेका महिला संगठनका प्रमुखहरूलाई बोलाएर राज्य व्यवस्था समितिमा त्यो पुगेको थियो, यो भएन। अब चाहिँ नि केवल पहिलाको इलेक्सनमा एकजना थियो, अहिले दुईजना भयो, त्यसले त तात्विक अर्थ भएन। त्यस कारणले एकदम पदाधिकारीमै हुनु पर्यो, मेयर उपमेयरमा प्रमुखमै हुनु पर्यो। त्यस कारणले हामीले चाहिँ त्यो बिल त्यहाँ राज्य व्यवस्थामा पुगिसक्यो, दबाव गर्न जाउँ भनेर हामी गएर दबाव गरेर हामीहरू माग के थियो भने 50-50 हुनु पर्ने, प्रमुख र उपप्रमुख दुवैमा आधा आधी हुनुपर्ने भन्ने हाम्रो माग थियो। तर पछाडि के भयो भने त्यो अलिकति चिप्लाएर दुईटा मध्ये एउटा भनेर भन्यो। दुईटा मध्ये एउटा भन्दा तपाईँले देख्नुभएको छ, दुईटा मध्ये एउटा दिन बाध्य भयो। त्यसको दलहरूले के बुझ्नु भने महिलालाई उप भन्ने मात्रै बुझ्नु भयो,
उपाध्यक्ष उपमेयर
उपाध्यक्ष उपमेयर। त्यसले गर्दाखेरि बाध्य जेमा छ दलहरूले त्यो बाध्यमा त दिनै पर्यो। बाध्यता बाध्यकारी नभएको चाहिँ खालि पन्छाउने प्रवृत्ति छ। मेयरमा महिलाहरू धेरै छैनन् नि, प्रमुखमा छैनन् नि, ओडामा ल उपमेयरमा पार्टीहरूले बाध्यकारी भएर दिए, ओडा अध्यक्षमा चिप्लियो, ओडा अध्यक्षमा बाध्यकारी थिएन। त्यस कारणले नगरको ओडा अध्यक्ष ज्यादै न्यून छ,
एकदम कमै छ,
कमै छ महिलाहरू। त्यस कारणले गर्दा जहाँ बाध्यकारी बनाउन सक्यो त्यही महिलाहरूले पाउँछन्। कानूनमै बाध्यकारी रूपमा लेख्न सकिएन, संविधानमा लेख्न सकिएन भने चाहिँ पाउँदैन भन्नु भाषण गर्छन् सबै पार्टीका महिला पुरुषहरूले नेताहरूले के भन्नुहुन्छ उहाँहरूले भने तपाईँहरू के 33 मागिरहेको, बराबरी त्यत्रो जनसङ्ख्या छ 50-50 लिनुहोस् भन्नुहुन्छ भाषण गर्छ। दिने ठाउँमा उहाँहरू दाता हामी माग्दा मगन्ते, त्यस कारणले दिने ठाउँमा हामीले पाउँदैनौँ।
यो कहिलेसम्म रहिरहेछ चलन?
अब हेर्नुहोस् यो कस्तो डरलाग्दो देखिरहेको छु महिलाको हकमा। म तपाईँहरूलाई यो मिडिया मार्फत वास्तवमा भन्छु, यताहरूले पनि त्यो कुरा चाहिँ गर्नु भएन भने कुनै दिन फेरि महिलाहरूकै सहभागिता निर्वाचनमा ज्यादै कम हुनेछ। र अहिले हामी चाहिँ त के भने लामो लडाइँ लडेर मैले लडाइँ लड्न थालेको पनि राजनीति गर्न थालेको पनि 40 वर्ष भयो। हामी जस्ता लामो लडाइँ लडेर धैर्यतावश जेलले खाएर आएका महिलाहरूको पिँढी छ, अहिले कोही जङ्गलमा ऊ गरेर आएका पिँढी छ, हामी सङ्घर्ष गरिरहेका छौँ। तर यसलाई अवमूल्यन गरेर यसरी नै पन्छाउने प्रवृत्ति रह्यो भने भोलि भविष्यका हाम्रा युवा महिलाहरू चाहिँ नि राजनीतिमा आकर्षित हुँदैन। अहिले पनि भन्छन् तपाईँहरू यत्रो सङ्घर्ष जीवन पुरा राजनीतिमा समर्पित गर्नुभयो, खै त तपाईँहरू नेता हुन सके, हामीभन्दा जुनियरहरू नेता भएर टिकट बाँडिरहेछन्, हामी चाहिँ नि आफूले पाइन चाहिँ पाइन्न भनेर माग्न परिरहेको अवस्था छ। मैले भएको कारणले किन भन्नु होला भने नत्र हामी पढाइ लेखाइमा नि कमी छैन, जेल हामीले पनि बसेकै हो, सङ्घर्ष हामीले गरेकै हो, हरेक कुरामा चाहिँ हामी आफूलाई सक्षम छौँ भनेर दावा गर्छौँ छौँ पनि। तर उत्तिकै सक्षम भए अथवा हामीभन्दा कम सक्षम भएको पुरुष सक्षम देखिन्छ, महिलालाई कमजोर देखिन्छ, यो प्रवृत्ति हरेक पार्टीमा छ। त्यस कारणले गर्दा यदि यो विचार पुर्याएन नेताहरूले भने भोलि भविष्यमा महिलाहरू पलायन हुन्छन् राजनीतिबाट। तपाईँहरूले के पाउनुभयो राजनीति गरेर हामी लाग्ने? मेरो बुहारीले भन्छ, मम्मी म त मरे पनि राजनीति गर्दिनँ, किनभने हजुर यति दुःख गरेर त पटक पटक हजुरले अवसर पाउनु भएकै छैन, होइन यस्तो गाह्रो भएको छ, यत्रो जेल नेल बसेर भने म के मैले कसरी राजनीति गर्ने भने मेरो बुहारीले भन्छ, मेरो एउटा बुहारी छ छोरा छ एउटा, त्यसो भएको हुँदाखेरि अरू नयाँ जेनेरेसनले पनि त्यही भन्छ। त्यस कारणले यो कुरालाई मध्यनजर गरेर जनसङ्ख्यामा चाहिँ भोट ब्याङ्क चाहिँ महिलाको हुनुपर्ने, तर चाहिँ नि टिकट दिने बेला अवसर दिने बेला महिलालाई दिइएन भने र हामीले उठेर लै दिएनन् महिलालाई, अहिले पनि महिला सङ्घको अध्यक्षको हैसियतले चारैतिरबाट अरू पार्टीको महिलाहरू हाम्रो पार्टीको महिलाहरू सबैले के भन्छन् भने हामीले कर्णाली खालिनेछ, हामीले अवसरै पाएनौँ दिदी के गर्ने, अब हामीले पाउँदै पाएनौँ भने हामीले कसरी भोट हाल्ने भन्छ, होइन त्यसो नगर्नु, पार्टी सिस्टममा भोट हाल्नुपर्छ गर्नुपर्छ अहिले सम्झाइरहेका छौँ। तर यही प्रवृत्ति सबै पार्टीमा यसरी नै रह्यो भने भोलि महिलाभित्र विद्रोह पनि हुन सक्छ, यो कुरालाई नजरअन्दाज गरिएको छ। तर महिलाहरूको विद्रोह भयो भने परिस्थिति के हुन्छ, हुँदैन भन्न कसरी सकिन्छ? त्यस कारणले नेताहरूले चाहिँ बडो कुल डाउन भएर महिला पनि नागरिक हुन् देशका, महिलाहरू पुरुष बराबरी हो, महिलाहरूलाई अलिकति चाहिँ पछाडि परेका कारणले पारिएका कारणले परेका पनि होइन हर क्षेत्रमा पछाडि पारिएका कारणले थोरै इम्पावर गरेर अगाडि ल्याउनु पर्यो र समान अवसर दिनु पर्यो। त्यो भएन भने समतामूलक समाजको निर्माण हुँदैन। सबै कुरा आज मुलुकको अधोगति हुनमा पनि ठुलो महिलाको एकदम स्वच्छ जनशक्ति भन्छु म त महिलाको त स्वच्छ जनशक्ति हो त्यो स्वच्छ जनशक्ति राज्यको राज्य व्यवस्थाभन्दा धेरै पछाडि छ
तर अवसर नपाएको कुरा पटक पटक भन्नुभयो हामीले हेऱ्यौँ भने त अब राष्ट्रपति देशको सर्वोच्च निकायमा महिला नै हुनुहुन्छ अब निवर्तमान सभामुख भनौँ होइन संसदको सर्वोच्च पद सभामुखमा पनि हामीले महिलालाई नै पुर्याएका हौँ अवसर पनि त पाइरहनु भएको छ नि होइन त महिलाले
धन्यवाद कुरा के छ भन्नुहोला भने
तपाईँले अवसरै नपाएको भन्ने कुरा गर्नुभयो त्यो भएर मैले उदाहरण दिएको
अहिले चाहिँ सभामुख हुनुहुन्थ्यो भर्खरै निवर्तमान हुनुभयो राष्ट्रपति हुनुहुन्छ अस्ति प्रधान न्यायाधीश हुनुहुन्थ्यो आफ्नै रोल क्रमबाट आए पनि प्रधान न्यायाधीश महिला हुनुहुन्थ्यो गौरवको कुरा हो तर तपाईँलाई म के भन्छु भने जति बेला भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री हुनुहुन्थ्यो महिला हुनुहुन्थ्यो नि त तर दूर दराजमा महिलाहरू घुम्डो प्रथा दाइजो प्रथाले पीड़ित भएर जिउँदै जल्न परिरहेको अवस्था थियो त्यसकारणले प्रेरणाको स्रोत हुनुहुन्छ उहाँहरू चाहिँ नि कोही महिलाहरू माथि पदमा पुग्नु भनेको प्रेरणाको स्रोत हो तर तलैदेखि इम्पावर भएर जबसम्म एकदम महिलाहरू तलैदेखि इम्पावर भएर जाँदैनन् दुई चारजना मात्रै माथि पुगेर पनि तात्विक फरक हुँदैन अन्तर हुँदैन र तलैदेखि इम्पावर भएर महिलाहरू ल्याउने पद्धतिको विकास गर्नुपर्छ र अहिले जुन स्थानीय निर्वाचनमा जे भए पनि त्यति महिला आउनुभएको छ संविधानमा बाध्यकारी व्यवस्था भएका कारणले र उहाँहरू पाँच वर्षमा अहिले उपमेयर हुनेहरू पाँच वर्षमा मेयर हुनलाई सक्षम हुनुहुन्छ अब जो सदस्य हुनुहुन्छ उहाँहरू चाहिँ अध्यक्ष हुनलाई सक्षम हुनुहुन्छ धेरै कुरा उहाँहरूले बुझिसक्नुहुन्छ
उपमेयर हुने त अब अर्को पाँच वर्षपछिको संसदमा संसदीय चुनाव पनि त लड्नु
चुनाव पनि लड्न सक्नुहुन्छ त्यसो भएको हुँदा अवसर दिनु पर्यो अब भने यति यति दिएसम्म है तिमीहरूलाई अरू नमाग भन्नु भएन नि त हाम्रो जनसङ्ख्याको अनुपातमा दिइयोस् न हामी यो कुरै गर्दैनौँ जनसङ्ख्याको अनुपातमा महिलाको जति जनसङ्ख्या छ त्यतिको अनुपातमा हामीलाई अवसर दियोस् आज राज्य सत्ताको कुरा गर्नुहुन्छ भने तपाईँको के स्थिति छ भने अब के अरे 33% महिला बाध्यकारी छैन राज्यका हरेक निकायमा 33% महिला हुनुपर्छ भन्ने कुरो बाध्यकारी नहुँदा एकात एक दुई महिलाहरू त्यत्रो ठूलो जम्बू क्याबिनेटमा पनि एक दुई महिलाहरू लगिन्छ योभन्दा अगाडि एकैजना थियो प्रचण्डजीको टाइममा पनि र एक दुई महिलाहरू लगेर महिलाहरूलाई दिन्न के महिलाहरू मन्त्री हुन सक्नुहुन्न के महिलाहरू चाहिँ खारिएर आएका महिला हुनुहुन्न महिलाले चाहिँ चलाउन सक्नुहुन्न तर यो चाहिँ प्रवृत्ति हो त्यसकारणले राज्यका हरेक निकायमा कम्तीमा 33% महिलाको प्रतिनिधित्व हुनुपर्छ भनेर यो संविधानमा लेखिनुपर्छ हामीले यसपटक पनि कुरा गरेका थियौँ यो चाहिँ चिप्ल्याइयो र अब हामी चाहिँ वास्तवमा चाहिँ आउँदो संसदमा जो जो साथीहरू पुग्नुहुन्छ पुग्यो भने चाहिँ र मै पनि पुगेँ भने सबभन्दा पहिला यो प्रस्ताव राख्ने हो र पार्टीमा पनि अहिले मुलुक पार्टीले चलाएको छ पार्टीमा 33% कम्तीमा पनि 50-50 हुनुपर्ने हो तर पार्टीका हरेक संरचनामा 33% महिलाको प्रतिनिधित्व हुन सकेका छैन पदाधिकारीमा झनै छैन त्यसकारणले 33% प्रतिनिधित्व नहुने पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा मान्यता दिन हुन्न भन्ने कुरो संविधानमा लेख्नुपर्छ किनभने यो देश त महिला पुरुष दुवैको बराबरी हो नि त महिला शासित पुरुष शासक त हुँदै होइन गराउन त्यो खोजिएको छ तर महिला शासित र पुरुष शासक धर्म चाहिँ नि मेरी आमाले भन्नुहुन्थ्यो अब के अरे बुवाको नाम भन्नु हुँदैन कसैले सोध्यो भने अँ मालिक घर हुनुहुन्न भन्नुहुन्थ्यो मेरी आमाले म सुन्थेँ मालिक एउटा अर्को मेरो बुवा मालिक हुनुभयो भने मेरो आमा के त दास बुवालाई मेरो आमाले मालिक भन्नु पर्यो भने बुवा दास त्यसो भएको हुँदा यो मानसिकता यो प्रवृत्ति 17 शताब्दीको यो पितृसत्तात्मक सोच अहिले 21 शताब्दीमा आएर यसको परिवर्तन हुनुपर्छ र पार्टीभित्र पनि यो छ घरभित्र पनि छ समाजभित्र पनि छ जबसम्म यो परिवर्तन हुँदैन तबसम्म चाहिँ समाजको विकास हुन सक्दैन मुलुकको विकास हुन सक्दैन त्यस कारणले हाम्रो जोरदार माग छ कि महिलालाई टिकट दिएर इम्पावर हुने अवसर दलहरूले दिनुहोस् जबसम्म सब नीतिको माउ नीति भनेको राजनीति हो जबसम्म राजनीतिमा महिलाहरू सशक्त रूपमा ग्रासरुटदेखि नै खारिएर आउँदैनन् हामी ढुङ्गो भएर बस्न चाहन्नौ हामी सिंहमरमर हुन चाहन्छौ लड्दै पढ्दै चुनाव लड्दै धेरै अनुभव बटुल्दै हामी त्यही ढुङ्गो सिंहमरमर हुन चाहन्छौ त्यसो भएको भन्दा सिंहमरमर बन्ने सधैँ ढुङ्गा बनाएर नराखेर सिंहमरमर बन्ने अवसर चाहिँ दलहरूले दिउन् यो म चाहिँ नेपाल महिला संघको केन्द्रीय अध्यक्ष अन्तर पार्टी सञ्जालको पूर्व अध्यक्षको हैसियतले म यो चाहिँ जोरदार माग गर्दछु।
हुन्छ हस्, अन्तिम अन्तिमतिर आएको छौँ, समय दिनुभयो, कुराकानी गरिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
ल, तपाईँहरूले पनि उज्यालो नेटवर्कले पनि हामीलाई चाहिँ यो आफ्नो विचारहरू, भनाइहरू, मैले बोलेका कुराहरू कलम लिएर टिकट दिनुपछि नेताहरूको टेबलमा जो बस्नु भएको छ कानमा टक्क पुग्ने गरी मिडियाले चाहिँ हामीलाई सहयोग गरोस्, अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष तथा कांग्रेस नेत्री उमा रेग्मी। मंगसिरमा हुने प्रत्यक्षतर्फको चुनावमा महिला उम्मेद्वारको संख्या कम रहनुका कारण र यसले पार्ने प्रभावका विषयमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी शङ्कर विष्टसँगै म सुफल कातले पनि विदा हुन्छु। नमस्कार।